कार्यक्रम मसिहाको कथाको पर्खाइमा रहनुभएका मेरा सम्पूर्ण मित्रलाई म पौलस तपाईँको आफ्नै मित्र हार्दिक न्यानो अभिवादनका साथ स्वागत भन्न चाहन्छु कार्यक्रम मसिहाको कथामा। कार्यक्रम मसिहाको कथा एउटा यस्तो कथा हो जहाँ तपाईँले केवल कल्पनाको एउटा लोक कथा जस्तो मात्र नभएर आजभन्दा 2000 वर्ष अगाडि यस संसारमा घटेको वास्तविक घटनाको रूपमा लिइरहनु भएको छ भनेर हामीलाई आशा लिएका छौँ। यसलाई तपाईँले अध्ययन गर्न चाहनुहुन्छ भने यसलाई पवित्र धर्मशास्त्र बाइबलमा नयाँ करारका 4 सुसमाचारहरूमा यसलाई अध्ययन गर्न सक्नुहुनेछ र ती ईसा मसीहा जो एकदमै महान व्यक्ति हुनुहुन्थ्यो र आज पनि उहाँ जीवित हुनुहुन्छ भनेर खरबौँ मानिसहरू विश्वास गर्दछन् र उहाँको उपस्थिति अनुभव गरेका गवाईहरू सुनाउँछन्, ती ईसा मसीहालाई तपाईँले पनि अनुभव र अनुभूति गर्न सक्नुहुनेछ। र तपाईँका कुनै पनि जिज्ञासा प्रतिक्रियाहरू भएमा हामीलाई लेखी पठाउन सक्नुहुनेछ। तपाईँ त्यो ठेगाना हाम्रो कार्यक्रमको अन्त्यमा हामी बताउनेछौँ र त्यसलाई नोट गर्नुहोला। आजको भागमा यीशु यस्तो पीडाको समयमा पर्नु भएको छ जहाँ उहाँले धेरै पीडाहरू सहनुहुन्छ। के थियो त उहाँका ती सबै सहनुको कारण? यी कारणहरू खोतल्नलाई आउनुहोस् तपाईँ र म सँगै सुनौ कार्यक्रम मसिहाको कथाको 49 भाग। यीशु पक्राउ पर्नु भएको छ। पत्रुसले यीशुलाई चिनेको छैन भनी इन्कार गरेका छन्। उनले 3 इन्कार गरेका छन्। मुद्दाको रात सुरु भएको छ। भाग 49।
त्यस बेला यीशुलाई पक्रने मानिसहरूले उहाँको गिल्ला गरे र पिटे। उनीहरूले उहाँको आँखा छोपिदिए र प्रश्न गरे, लौ अगमबानी भन्। उनीहरूले भने, तलाई हिर्काउने को हो? तिनीहरूले थुप्रै अपमानजनक कुराहरू यीशुको बारेमा भने। त्यस बेलासम्म जनताका धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरू महासभामा भेला भइसकेका थिए। यीशुलाई उनीहरूको सभामा लगियो। उनीहरूले उहाँको विरुद्धमा थुप्रै गवाहीहरू जम्मा गरे, तर उनीहरूले भनेको कुनै कुरा पनि सहमतिमा थिएनन्। सभाका एकजना अगुवाले यीशुलाई प्रश्न सोधे,
यदि त ख्रीष्ट मसीहा होस् भने हामीलाई भन्न त।
मैले बताए भने पनि तपाईँहरू पत्याउनुहुन्न, मैले प्रश्न गरे भने पनि तपाईँहरू जवाब दिनुहुन्न। तर अब मानिसको पुत्र परमेश्वरको शक्तिको दाहिने हातपट्टि बस्नेछ।
त्यसो भए के त परमेश्वरको पुत्र होस्?
तपाईँहरू नै भन्नुहुन्छ, म उही हुँ।
महासभालाई ठूलो हल्लाले रोक्यो। हामीलाई कुनै गवाईको खाँचो छैन, उनीहरू चिच्याए, हामीले उहाँकै मुखबाट सुन्यौं। त्यसपछि सम्पूर्ण सभासद उठे र येशूलाई पिलातसको सामु ल्याए। येशूलाई पिलातसको दरबारमा लगियो। जम्मा भएका पुजारीहरू र अगुवाहरू दरबारमा पसेनन्, किनकि यसो गर्दा उनीहरू निस्तार चाडको लागि अशुद्ध हुने थिए। यसरी अशुद्ध भयो भने उनीहरूले निस्तार चाडमा सहभागी हुन सक्दैनथे। मानिसहरू जम्मा भएको ठाउँमा पिलातस गए।
यी मानिसका विरुद्धमा के दोष लिएर आयौ?
यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौँ। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ म ख्रीष्ट एक राजा हुँ भनी भन्छ।
यिनीहरूले लगाएको दोषको बारेमा के भन्छौ येशू? के तिमी यहुदीहरूका राजा हौ?
तपाईँ नै त्यसो भन्नुहुन्छ, म उही हुँ।
पिलातसले त्यसपछि प्रधान पुजारी र भीडलाई सम्बोधन गरे,
यी मानिसको विरुद्धमा केही कुरा छैन। उनले तिमीहरूका धार्मिक रीतिरिवाजको विरुद्धमा जे गरे पनि रोमी व्यवस्थाको विरुद्धमा केही गरेका छैनन्।
तर उसका दाबीहरू रोमी व्यवस्थाको विरुद्धमा छन्। उसले आफैलाई राजा भन्छ, उसले यहुदिया भरिका मानिसलाई आफ्नो शिक्षाले भड्काउँदैछ। यो कुरा गालिलबाट सुरु भयो र यहाँसम्म आइपुग्यो।
गालिल? के यी मानिस गालिलका हुन्? त्यसो भए यिनलाई राजा हेरोद कहाँ लैजाऊ, उनी चाडको लागि यरुसलेममा आएका छन्। गालिल त हेरोदको जिम्मा हो।
मानिसहरूले येशूलाई तुरुन्तै हेरोद भएको ठाउँमा लगे। हेरोदले येशूलाई हेरे र उहाँसँग कुरा गरे,
ए के यिनी नै प्रख्यात येशू हुन्? तिमीलाई देखेर म अति खुसी छु, मैले तिम्रो बारेमा सुनेको छु। केही समयदेखि तिमीसँग भेट्ने इच्छा पनि गरिरहेको थिएँ। मैले तिम्रा शक्तिहरूको बारेमा म उत्सुक छु, सायद तिमीले मेरो लागि पनि 1-2 चमत्कार गरेर देखाउँछौ कि।
हेरोदले येशूलाई लामो समयसम्म प्रश्न सोधे, तर येशूले उनलाई उत्तर दिनु भएन। प्रधान पुजारीहरू र शास्त्री त्यही थिए र कडा रूपमा दोष लगाउँदै थिए। भीडको स्थिति नराम्रो देखेर हेरोदले आफ्ना सिपाहीहरूसँगै मिलेर येशूलाई तिरस्कार गरे र उहाँको गिल्ला गरे। त्यसपछि उनीहरूले उहाँलाई शाही पोसाक पहिराइदिए र पिलातस कहाँ फिर्ता पठाइदिए। त्यस दिनभन्दा पहिला हेरोद र पिलातस शत्रु थिए, तर त्यस दिनमा उनीहरू फेरि मित्र भए। येशूलाई पिलातसको दरबारमा दोस्रो पटक ल्याइयो। पिलातसले प्रधान पुजारी र जनताका शासकहरूलाई बोलाए। अगुवाहरू पिलातस कहाँ आए र दरबारको अगाडि चोकमा उभिए। पिलातसले येशूलाई हेरे। आफ्नो अगाडि उभिरहेको मानिस जो चुप लागेको थियो र उनलाई हेरिरहेको थियो, जुन आँखाले उनलाई सिधै उनीभित्र हेरिरहेको थियो, उसको कुराले उनलाई बेचैनी तुल्यायो। पिलातसले येशूलाई दरबारमा नै छोडे र आफू बाहिर गएर अगुवा र अरू मानिसहरूसँग कुरा गरे।
तिमीहरूले रोमी साम्राज्यको विरुद्धमा मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायो। मैले यिनलाई नजिकबाट जाँचेर हेरे र धेरै प्रश्न गरेर केरकार गर्दा तिमीहरूले यिनमाथि मानिसहरूलाई विद्रोह गर्न उक्साउने भनी लाएका अभियोगको दोष भेटाइन।
पिलातस प्रधान पुजारी र अगुवाहरूसँग हुँदा उनकी पत्नीको समाचार लिएर एकजना नोकर आयो। उनी दरबारमा नै थिइन्। पिलातसले नोकरलाई भित्र आउने अनुमति दिए।
महाराज, त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मालिकनीले येशूको बारेमा निकै नराम्रो सपना देखिबक्स्यो रे।
धेरै पढे लेखेका रोमीहरू जस्तै पिलातस धार्मिक वा अन्धविश्वासी मानिस थिएनन्। तर यी येशूले उनलाई फिक्रीमा पार्नुभयो। आफ्नी पत्नीबाट आएको खबरले उनलाई झनै यी मानिसहरूसँग केही सरोकार राख्न नपरे हुन्थ्यो जस्तो भयो। नोकर गएपछि उनले प्रधान पुजारीहरू र जनताका शासकहरूलाई बोलाए। केही क्षणमा नै पुजारीहरू र अरूहरू पिलातसको अगाडि आए। अगुवाहरू सबै नआएसम्म पिलातसले पर्खे। त्यसपछि उनले भने,
तिमीहरूले रोमी साम्राज्यको विरुद्धमा मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायो। मैले निकै होसियारी पूर्वक यिनलाई जाँचेर हेरे र पनि सजाय दिनुपर्ने खालको कुनै कारण यिनमा भेट्टाइन। हेरोदले पनि यिनलाई जाँचेर हेरे, तर पनि यिनले मृत्युदण्ड पाउने योग्यको कुनै पनि दोष भेट्टाएनन्।
अब निस्तारको समयमा एकजना कैदीलाई छोडिदिने प्रथा थियो। पिलातसले येशूलाई हेरे। उनले आफ्नी पत्नीबाट आएको समाचारलाई पनि विचार गरे। त्यसपछि उनलाई एउटा विचार आयो। उनले येशूलाई छोड्न छान्ने थिए, निस्तारको अगाडि उहाँलाई स्वतन्त्र पार्ने थिए। उनले एकदम चतुर समाधान ल्याएको जस्तो विचार गरे। त्यसपछि उनले भेला भएको भीडलाई सोधे,
मैले निस्तार चाडको बेलामा एकजना कैदीलाई छोडिदिन पाउँछु, चाड सुरु हुनु अगाडि नै म येशूलाई छोडिदिन चाहन्छु।
त्यही बेला भीडले चिच्याउन थाल्यो र विरोध गर्यो। यसै बेला कुनै प्रधान पुजारीहरूले भीडलाई बरब्बालाई छोडिदिने माग गर्न उक्साउन थाले। बरब्बा र अर्का दुईजनालाई हत्याको काण्ड र रोमी सरकारको विरुद्धमा खडा भएको कारण झ्यालखानामा हालिएको थियो। त्यही दिनमा यी तीनजनालाई क्रुसमा झुन्ड्याएर मार्ने दण्ड थियो। यी तीनजना मध्ये बरब्बा सबैभन्दा नराम्रो व्यक्ति थियो। पिलातसले भीडलाई शान्त पार्न टाउको उठाए।
मानिसहरू किन येशूको साटो बरब्बासलाई छोड्न माग गरे होला? यी मानिसहरूले येशूलाई घृणा गर्ने त्यस्तो साह्रै कुन कारण थियो? पिलातसले बुझ्नै सकेनन्।
प्रभु तपाईलाई चिन्दिन थिए, तपाई आफैले चिन्नु भो। प्रभु तपाईलाई चिन्दिन थिए, तपाई आफैले चिन्नु भो। त्यही क्रुसको अमल रगतले मलाई किन्नु भो। त्यही क्रुसको अमल रगतले मलाई
मेरो अन्धकार जीवनमा ज्योतिको मुकुट पहिराई मृत्युदेखि बचाई तपाईले जिन्दगी दिनुभयो। भुल्दिनमा कलवरी पहाडको क्रुसैमा प्रभु येशू चढेर मेरो सबै पाप पखाल्न रगत बहाएको भल्दिन म कलवरी पहाडको। महेश ताम्रकारको स्वर र रचना अनि संगीत थियो यो। तपाईँले यसलाई सुन्नुभयो, साक्षी एल्बमबाट हामीले यसलाई लिएका थियौँ। हामीलाई आशा छ तपाईँ यो कार्यक्रम र यो गीतबाट मनोरञ्जनका साथै एउटा आशिषमय र एउटा खतरापूर्ण एउटा सोचमा पनि आइपुग्नु भयो होला। श्रोता मित्र, यहुदी नेताहरूले यसुलाई मार्यौँ भने सबै रोकिन्छ अनि सबै सकिन्छ, अनि हाम्रो चिन्ता फिक्री र हामीलाई चुनौती दिने व्यक्ति नामेट भएर जान्छ भन्ने ठानेका थिए। यसु मर्नु भएपछि 3 दिनपछि उहाँ बौरी उठ्नुहुनेछ भनेर उनीहरूले पत्याउनै सकेका थिएन, तर उहाँ बौरिएर उठ्नुभयो। उहाँको मृत्यु पश्चात धेरै कुराहरू सुरुवात भए। जब उहाँ मर्नुभयो त्यसपछि बौरिनु भयो, अनि बौरिएर उहाँले आफ्ना पवित्र आत्मा चेलाहरूमाथि खन्याउनु भयो, र त्यही शक्तिमा उहाँका चेलाहरूले चारैतिर गएर यसुको प्रचार गर्न थाले, र यसुले जीवन्त भएर ती चेलाहरूको जीवनमा काम गर्नुभयो। उहाँले गरेका भन्दा पनि ठुला ठुला कामहरू ती चेलाहरूले गरे र उहाँको मण्डलीको सुरुवात भयो। आज विश्वभर ख्रिस्टीय मण्डली भनेर चिनिने ठाउँमा उहाँको आराधना हुँदछ, र ती मण्डलीहरूले त्यही ईसा मसीहको सुसमाचार फैलाउँछन् र उहाँको प्रेमको हात भनेर मानिसहरूलाई प्रेम बाँड्दछन्, प्रेमको सुसमाचार फैलाउँदछन्। अर्को कुरा के सुरुवात भयो होला त भन्दाखेरि, तपाईँ हाम्रो विश्वव्यापी क्यालेन्डर स्पेस सम्बन्ध सुरु भयो, जसको सहायताले हामी आज इतिहासलाई इच्छापूर्व र स्पेस सम्बन्ध भनी छुट्याउँछौँ। ईसापूर्व बन्धन र मृत्युको अवस्था थियो। जब येशु ख्रीष्टमा मर्नुभयो त्यसले परमेश्वरको विरुद्ध गरेको सारा मानवले गरेको त्यो पापलाई मोक्ष दिने पवित्र बलिको रगतको व्यवस्था गर्यो। ईसाको सम्मत यो युग स्वतन्त्र र जीवनको युग हो, मोक्ष र मुक्तिको युग हो, र परमेश्वरसँग जिउन चाहनेहरूको निम्ति परमेश्वरसँग सँगै हुने अथवा इम्मानुएल परमेश्वरसँग जीवन बिताउने युग हो। जब बाइबलले भन्दछ कि जब कसैले उहाँसँग जीवनको सुरुवात गर्दछ त्यो अहिले सुरु हुन्छ र कहिल्यै नमर्ने अनन्त जीवनमा त्यो परिवर्तन हुन्छ, त्यसको टुङ्गो छैन। किनकि योहन्ना 3:16 यीशुले भन्नुभयो, परमेश्वरले संसार र यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई यस संसारमा दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले जीवन पाओस् र अनन्त जीवन पाओस्। प्रत्येक नाश नहोस् तर अनन्त जीवन पाओस्। त्यो कस्तो परमेश्वर हुनुहुन्छ जसले मानिसहरू नाश भएको चाहनुहुन्न तर उनीहरूको निम्ति उद्धार मुक्तिको ढोका खोल्नुहुन्छ। मानिसले आफ्नै उपद्रवले गरेको पापबाट बचाउनलाई उहाँले फेरि मुक्तिको मार्ग बनाउनुहुन्छ। कस्तो हुनुहुन्छ त्यो परमेश्वर? यो जिज्ञासा हामी सबैको मनमा अवश्य पनि उब्जिने गर्दछ। तपाईँको मनमा पनि विभिन्न जिज्ञासाहरू उब्जिन्छन् र प्रतिक्रियाहरू उत्पन्न हुन्छन् भने हाम्रो ठेगाना यस्तो छ, हामीलाई पत्रचार गर्न नभुल्नुहोला। हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोतावृन्द, अब कार्यक्रमको अन्त्यतिर हामी आइपुग्यौँ। अहिलेसम्म धैर्य गरेर तपाईँले मलाई सुन्नुभयो र हाम्रो कार्यक्रम मसीको कथाबाट आशिषित बन्नुभएको छ, त्यसैले तपाईँलाई धेरै धन्यवाद। र मलाई सहायता गर्नुहुने रेकर्डिस्ट मित्र खिमन श्रोती, त्यस्तै गरेर नाट्य प्रस्तुतिमा सहायता गर्नुहुने मित्रहरू जुएल भुजेल, सुभाष प्रधान, बिरबल पाखरिन, कृष्ण पराजुली, प्रदीप ढुङ्गानाजीलाई पनि धन्यवाद दिँदै म पौलस भोलि कार्यक्रम मसीको कथाको 50 भाग लिएर तपाईँको रेडियोमा पुनः उपस्थित हुने वाचा गर्दै बिदा माग्दछु। तपाईँको पलहरू शुभ रहन्, मलाई बिदा दिनुहोस्। नमस्ते।